यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। बाल बालिकाको सुरक्षित भविष्यका लागि सरकार लागि परेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटे कोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनर्स्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू, 10 दिनभित्र काम सक्ने लक्ष्य। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1323 जनाको शव फेला। बेपत्ता 4898 जनाको खोजी कार्य जारी। र अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने।
विदेश गए परी चिंता की ना करने
नेपाल टेलीकॉम को इंटरनेशनल रोमिंग लीने
जहाँ भए परी पाउनु होस हामी संगै
कल गर्नुस डेटा चलाउनुस संसार भरी सजिलै
नेपाल टेलिकम को इंटरनेशनल रोमिंग सेवा सुचारू गर्न #14 #7# डायल गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा हिजो बाढ़ी प्रभावित क्षेत्रका बालबालिकाका नाममा सन्देश जारी गर्नुभएको छ। हिजो सामाजिक सञ्जालमा बालबालिकालाई सम्बोधन गर्नुहुँदै वहाँले बालबालिकाहरू भोलिका उज्याला झुल्काहरू भएको उल्लेख गर्नुहुँदै बालबालिकाहरूको सुरक्षित भविष्यका लागि लागिरहेको बताउनु भएको छ। वहाँले रसुवाको भोटेकोशी बाढ़ी प्रभावित बालबालिकाहरू गहिरो पीड़ामा रहेकाले कृष्ण जन्माष्टमीमा खुशी हुन नसकेको भन्नुहुँदै देश दुखी भएको र बालबालिकाका कति साथीहरू छुट्टिनु भएको तथा कति घर र बस्तीहरू खण्डहर बनेकोमा दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले बाढ़ी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्ध वृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताउनुभयो। वहाँले सबै मिलेर विपदको सामना गर्नुपर्ने र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुट्नुपर्नेमा जोड़ दिनुभएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1323 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 156 जना, नुवाकोटमा 192, धादिङमा 67, चितवनमा 360, गोर्खामा 73, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 215 गरी 1323 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको गरी जम्मा 1030 शव माटोमुनि सुरक्षित व्यवस्थापन गरिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3655 जना व्यक्तिहरूलाई राखिएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत संजय शाह र कवीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कवीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाण्डौ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। शुरूमा उद्धार गरिनु भएका अर्का व्यक्ति संजय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढ़ी सम्बन्धी हिजो पछिल्लो जानकारी गराउँदै लाङटाङ चिलिमे अपर त्रिशुली 1 अपर त्रिशुली 3A अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले भारत चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक पत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाण्डु स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ र सुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको जनाएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन पनि सचेत गराइएको छ। रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको विज्ञहरूले बताएका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन हाल देशसँग पर्याप्त प्राविधिक स्रोत साधन नभएको विज्ञहरूले औल्याएका छन्। संवाददाता बालिका मादेनको रिपोर्ट।
भोटेकोशी नदीमा आएको प्रलयकारी बाढ़ीले पुर्याएको मानवीय र भौतिक क्षतिको विवरणहरू आउने क्रम जारी छ। देशले ठूलो क्षति नोक्सानी बेहोर्नु परेको रसुवा भोटेकोशी बाढ़ी जस्ता विपत्तिहरू भविष्यमा आउन सक्ने जोखिम कायमै रहेको यस क्षेत्रका विज्ञहरूले बताइरहेका छन्। तर यस्ता विनाशकारी विपदका लागि पूर्व तयारी तथा पूर्व सूचना दिन भने देशसँग भएका प्राविधिक स्रोत साधन पर्याप्त नहुने जल तथा मौसम विज्ञान विभाग बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुरीले जानकारी दिनुभयो। भयो।
हामीले रसुवागढी नाकामा चाहिँ बाढी नाप्ने स्वचालित उपकरण राख्यौं, बाढीले नै बगायो। स्याप्रुबेसीमा राख्यौं, बाढीले नै बगायो। मौसममा पूर्वानुमानमा आधारित भएर गरिने मौसम पूर्वानुमान, बाढी पूर्वानुमान जुन हामीले अहिलेसम्म गरिआयौं, यी दुवैको यस्तो किसिमको विपदमा कुनै भूमिका छैन। त्यसकारणले अब हामीले नयाँ ढंगले सोच्नुपर्छ। त्यो हामीले पनि अस्तिको घटनामा सूचना विदुर बेत्रावती गल्छीसम्म जहाँ क्षति भए, बस्तीहरू डुबे, त्यहाँ सूचना पठाउन सक्थेनौ भने अझ हजारौंको संख्यामा हताहती हुन्थ्यो। त्यसमा पूर्व सूचनाले तल त काम गरेकै हो। फेरि मैले माथिको कुरा गरिरहेको छु, टिमुरेलाई जोगाउनको लागि, रसुवागढीलाई जोगाउनको लागि, स्याप्रुबसीलाई जोगाउनको लागि चाहिँ हाम्रो पूर्व सूचना प्रणालीबाट सम्भव थिएन।
वरिष्ठ हाइड्रोलोजिस्ट तथा बाढी पूर्वानुमान शाखा प्रमुख पोखरेलले रेडियो नेपालसँग कुरा गर्नुहुँदै प्राविधिक जोखिम मूल्यांकन बिनै खोला तथा नदी किनारमा बस्ती बसालिनु, व्यापार व्यवसाय गर्ने उद्देश्यले घर तथा भौतिक संरचनाको निर्माण गरिनु जस्ता सरकारी र नागरिक दुवै पक्षको त्रुटिका कारण पनि अहिले ठूलो क्षति हुन पुगेको बताउनुभयो। प्रमुख पराजुलीले आगामी दिनमा बाढ़ी मात्र नभई बहुविपदहरूको जोखिम मूल्यांकन गरेर मात्र बस्ती बसाल्न र हाल विस्थापित भएकाहरूका लागि छुट्टै सुरक्षित स्थान पहिचान गरी बस्ती विकास गर्नुको विकल्प नभएको पनि बताउनुभयो।
बहुविपद मूल्यांकन मार्फत सुरक्षित स्थानहरूको पहिचान गरेर उहाँहरूलाई नजिकैको सुरक्षित स्थानमा बस्ती विकास गर्ने, यो ठूलो विपद भयो, अत्यन्तै दुःखद छ, तर यसले एउटा हामीलाई अर्को मौका दिएको छ, त्यो मौका भविष्यको लागि। त्यो के हो भने अब हामी ती बस्तीहरूलाई कसरी सुरक्षित स्थानमा स्थानान्तरण गरेर अब भविष्यमा कुनै पनि विपदमा उहाँहरूलाई नपर्ने गरी स्थानान्तरण र व्यवस्थापन गर्न सक्छौ, त्यो गर्न सक्यौं भने यो देशको लागि, विश्वको लागि नमुना हुन्छ। यसबाट हामी सबै अन्य नदी जलाधारहरूमा यो परिपाटीलाई चाहिँ रेप्लिकेसन भन्छौं, यसलाई चाहिँ प्रयोग गर्न सक्छौं र हाम्रा जोखिममा रहेका समुदायहरूलाई भविष्यमा सुरक्षित गर्न सक्छौं।
बाढ़ी पूर्वानुमान शाखा प्रमुख पराजुलीले विश्व तापक्रम वृद्धि, जलवायु परिवर्तन लगायतका कारण आगामी दिनमा नेपालमा रहेका हिमताल फुट्ने, हिम पहिरो जाने जस्ता जोखिम उत्तिकै रहेकाले जोखिम क्षेत्रको 24 घण्टा अनुगमन मूल्यांकन गर्ने, प्रविधि मैत्री विज्ञ टोली खचाई, एकै समयमा सूचना प्रवाह हुने संयन्त्रको विकास गरिनु अति जरूरी भइसकेको उल्लेख गर्नुभयो।
सीमा क्षेत्रमा तिब्बतबाट आउने खोला नदीहरूमा मुख्यत र दोस्रो प्राथमिकतामा नेपालबाटै आउने पनि हिमाली क्षेत्रका नदीहरूमा दुधकोशी, तमोर, बूढी गण्डकी, काली गण्डकी, मगु कर्णाली लगायत विपद हुँदै गरेको क्षेत्रमा 24 घण्टा निगरानी गर्ने टीम सहित, प्रविधि सहित, जसले एक बटन स्विच दबाउँदाखेरि अटोमेटिकली तलको समुदायहरूमा 10 साइरनहरू एकैचोटि बजोस् र समुदायलाई 5-10 मिनट समय चाहिँ कम्तीमा उपलब्ध हो। हिमताल विस्फोटन, हिम पहिरोबाट हुने विस्फोटन, तीव्र गतिको बाढीमा चाहिँ हामी त्यसमा जानैपर्छ, त्यसमा नजाँदासम्म हामीले यो क्षति बेहोरिरहनुपर्छ।
भोटेकोशी जस्ता विनाशकारी बाढीको अपूरणीय क्षतिबाट पाठ सिक्दै आगामी दिनमा नागरिकको जीवन सुरक्षाका लागि वैज्ञानिक वस्तुनिष्ठ कदमहरू चाल्न आवश्यक देखिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम हिजोदेखि शुरू गरिएको छ। दुई दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागि ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाईको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेभिका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सड़क भाँसिएसँगै राजधानीसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ़ाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सड़कको आवश्यकता बढ़ेसँगै प्रदेश सरकारले उक्त सड़कको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भीर सड़क खण्डमा मर्मत गर्न आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा आज बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उक्त सड़क खण्डमा एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यही भदौ 10 मा भोटेकोशी सहित त्रिशुली नदीमा आएको बाढ़ीका कारण परेवा भीर स्थित पृथ्वी राजमार्गमा क्षति पुगेपछि हाल उक्त सड़क खण्डबाट एकतर्फी रूपमा सवारी साधन सञ्चालन हुँदै आएका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटेकोशी बाढ़ीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सेनाले उनीहरूको व्यक्तिगत विवरण तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अपनाउन आग्रह गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले बताउनुभयो। एमाले प्रदेश इन्चार्ज बस्नेतको नेतृत्वमा 40 सदस्यीय बाढ़ी पीड़ित उद्धार राहत तथा पुनर्स्थापना सहयोग समिति गठन गरेको छ। अकल्पनीय एवं विनाशकारी बाढ़ीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार राहत तथा दीर्घकालीन पुनर्स्थापना कार्यलाई तीव्रता दिन पार्टीका तर्फबाट एमाले 1,20,00,000 सरकारको कोषमा सहयोग गर्ने घोषणा गरेको छ। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य अपुष्ट सूचना पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै प्रेस काउन्सिलले सही पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो अर्को देश वा स्थानको दृश्य सम्पादित सामग्री कृत्रिम बौद्धिकता एआईबाट सृजित दृश्य अपुष्ट मृत्यु वा विपत्ताको संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनेको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ। विपदका बेला बालबालिका बेचबिखन तथा ओसार पसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको संरक्षणमा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो। कैलालीमा 8 जनामा जापानीज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिइएको छ। जिल्लाको लम्की चुहामा 2 जना र घोड़ागुड़ी नगरपालिका तथा धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएको छ। कैलालीको टीकापुरबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली जिल्लामा 8 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएपछि सरसफाईमा तीव्रता दिएको छ। जिल्लाको लम्कीचुवा नगरपालिकामा 2 जना र घोडाघोडी नगरपालिका र धनगढ़ी उपमहानगरपालिकामा 3-3 जना गरी 8 जनामा संक्रमण पुष्टि भएपछि कैलाली जिल्लामा सरसफाईलाई तीव्रता दिएको बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर थामी।
हालसम्म कैलाली जिल्लामा 8 वटा जापानिज इन्सेफलाइटिसका केसहरू देखिएका छन्, जसमा 3 वटा केस चाहिँ धनगढ़ी र 2 वटा लम्कीचुवा र 3 वटा घोडाघोडीमा। घोडाघोडीको 3 वटा केस मध्ये 2 केस चाहिँ डेथ भएको छ। यो केसहरू देखेका कारणले यो आर्थिक वर्षमा कैलाली जिल्लामा जापानिज इन्सेफलाइटिसको लागि खोप अभियान पनि सञ्चालन हुनेछ र योबाट हामीले बच्नुपर्छ र यसको लागि स्वास्थ्य कार्यालय कैलालीबाट पनि हामीले कैलाली जिल्लामा 13 स्थानीय तह केस देखा परेका स्थानमा त विशेष गर्नु नै परिहाल्यो, सँगसँगै अरूमा पनि सतर्क रहन सजग रहन पनि अनुरोध गर्न चाहन्छौ।
जापानिज इन्सेफलाइटिसबाट घोडाघोडी नगरपालिका मा 2 जनाको मृत्यु समेत भएको छ। नगरपालिकाको वडा नम्बर 4 र 9 3 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएका 2 जनाको मृत्यु भएपछि यहाँ पनि सरसफाईमा जोड़ दिएको बताउनुहुन्छ घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार हौद।
घोडाघोडी नगरपालिका 4 र 9 जापानिज इन्सेफलाइटिस केस देखिएको थियो, त्यो देखिएपछि तुरन्त सम्पूर्ण पालिका स्तरको स्वास्थ्य कर्मीहरूसँग बसेर र पालिका स्तरमा त्यसको लागि रोकथाम नियन्त्रणको लागि हामीले सबै 1-12 नम्बरसम्मका सबै वडामा स्वास्थ्य कर्मी सञ्चालन गर्यौँ र सबै स्वास्थ्य कर्मीहरूले 84 जना स्वयंसेवकहरूलाई समुदाय स्तरमा प्रचार प्रसारको लागि सरसफाईको लागि लामखुट्टे नियन्त्रण गर्नको लागि सरसफाई अभियान सञ्चालन भइराखेको छ।
लम्किचुवा नगरपालिकाको वडा नम्बर 1 र 4 2 जनामा जापानिज इन्सेफलाइटिसको संक्रमण पुष्टि भएको छ। 2 जनामा संक्रमण पुष्टि भएपछि लम्किचुवा नगरपालिकाले पनि पालिका भरि नै सरसफाई अभियानका साथै स्वास्थ्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। लम्किचुवा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक तप्त भण्डारी,
हाम्रो लम्किचुवा नगरपालिकाको वडा नम्बर 4-1 देखिएको 2 केस हो। त्यसमा चाहिँ हामीले सम्बन्धित वडामा आमा समूह हुँदै महिला स्वयंसेवी मार्फत स्वास्थ्य शिक्षा कार्यक्रमहरू पनि गरेका छौँ। त्यसपछि हामी स्वास्थ्य कर्मी सम्बन्धमा पनि स्वास्थ्य शिक्षा दिने विद्यालय स्वास्थ्य शिक्षा लगायतका कामहरू, त्यसपछि वातावरण सरसफाई, कीटजन्य रोग रोकथाम र नियन्त्रणलाई गर्नुपर्ने जुन हाम्रो प्रयासहरू छ त्यो चाहिँ हामीले गरिरहेको छौँ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले जानकी गाउँपालिकाले समुदायमा लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ भने विद्यालय स्तरमा विद्यालय नर्सले जापानिज इन्सेफलाइटिसबाट बस्ने उपायका बारेमा जानकारी गराइरहनु भएको छ। जानकी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जित बहादुर चौधरी,
लामखुट्टेको लार्भा खोजेर नष्ट गरे कार्यक्रम स्वास्थ्य संस्था र स्वयंसेविकाहरू मिलेर आफ्नो वरिपरि सबै खाल्टा खुल्टीहरू पुर्ने पानी जानु नदिने त्यस्ता किसिमको जनचेतनामूलक कार्यक्रम गर्दै हुनुहुन्छ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले हामी सबै नागरिकले लामखुट्टेको टोकाईबाट बच्न आवश्यक देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
राहदानी विभागले यही भदौ 22 र 23 सोमबार र मंगलबार विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले हिजो सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको अमेरिकी सहयोगको रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने बताउनु भएको छ। ट्रम्पले लामो समयदेखि युरोपेली राष्ट्रहरूसँग युक्रेनलाई पश्चिमी सहयोगको लागतको ठूलो हिस्सा वहन गर्न माग गर्दै आउनु भएको छ। 4 वर्ष पहिले युक्रेनमा रूसले आक्रमण गरेदेखि रूस र युक्रेन बीच युद्ध जारी छ। युक्रेनको राजधानी खीबमा रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ। यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो 1 सातादेखि दिनमा समेत हुन थालेपछि किबवासी 24 घण्टा हवाई आक्रमणको त्रास र अवरोधमा परेका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेनसेन हवाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 1.5 अर्ब रूपियाँ सहयोग गर्नु भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले नेपाल सरकारका तर्फबाट हवाङ प्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रकम रसुवा भोटेकोशी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको छ। त्यसै गरी बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न सहयोग प्रदान गरेको बंगलादेश सरकारले जनाएको छ। सरकारले रसुवा भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 वटा झलुङ्गे पुलको मरमतको लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। यही भदौ 10 गते आएको बाढ़ीले मुङलिङदेखि टिमुरेसम्म रहेका 64 वटा झलुङ्गे पुल मध्ये 53 वटा झलुङ्गे पुलमा क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 वटा झलुङ्गी पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। ती पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश 5 वटा झलुङ्गी पुलहरू 1 महिनाभित्र मरमत सम्पन्न गर्ने गरी काम अघि बढ़ेको छ। त्यसै गरी पुननिर्माण गर्नुपर्ने 33 वटा झलुङ्गी पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले कुखुराको अण्डाको भाव पुनः वृद्धि गरेको छ। फार्मको समर्थन बिक्री मूल्यमा पुनः वृद्धि गरेसँगै बजारमा अण्डाको भावले नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबारदेखि लागू हुने गरी संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबै प्रकारका अण्डामा प्रति क्रेट 15 रूपियाँले वृद्धि गरिएको छ। यो वृद्धिसँगै अण्डाको फार्म मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। लागत मूल्यमा भएको वृद्धि र बजार माग सन्तुलनमा राख्न मूल्य समायोजन गर्नु परेको संघले दावी गरेको छ। अहिले 15 रूपियाँ बढेर 605 रूपियाँ पुगेको छ। त्यसै गरी ठूलो अण्डा प्रति क्रेट 575 बाट 590 रूपियाँ पुगेको छ भने मिडियम अण्डाको मूल्य 535 बाट 550 रुपियाँ कायम गरिएको छ। मुस्ताङ भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तु काठमाडौँको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पनि जाँचबास गर्न सकिने भएको छ। त्यसका लागि भन्सार विभागले सड़क मार्ग तोकेको छ। यससँगै मुस्ताङबाट भित्रिएका सामान सो भन्सार कार्यालयमा जाँचबास नगरी सिधै काठमाडौँ ल्याउन सकिने भएको छ। विभागका अनुसार भन्सार नियमावलीले तोकेको शर्त प्रक्रिया लगायत व्यवस्था पालना गरी अर्को निर्णय नभएसम्म आन्तरिक परिवहनको सुविधा दिने निर्णय गरिएको हो। कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादन संकलन तथा प्रशोधन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्न कोशेली गृह निर्माण गरेको छ। प्रदेश सरकारको 1,34,00,000 लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन गर्दै उद्योग पर्यटन तथा वातावरण मन्त्री कल्याणी खड्काले कोशेली गृहले त्यस क्षेत्रमा रोजगारी सृजना र आर्थिक समृद्धिमा योगदान पुर्याउने बताउनुभयो। स्थानीय उत्पादन तथा कर्णाली प्रदेशमा उत्पादित रैथाने अन्नबालीको संरक्षण प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यका साथ सञ्चालन भएको कोशेली गृह आर्थिक विकास र रोजगारी सृजनाका दृष्टिकोणबाट महत्वपूर्ण हुने स्थानीयहरूको विश्वास छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
पुरूष भलिबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल भलिबल लीग एनबीएलको पहिलो संस्करण शुक्रबारदेखि काठमाडौँमा शुरू भएको छ। नेपाली भलिबललाई व्यावसायिक र फ्रेन्चाइज मोडलमा अघि बढाउने लक्ष्य सहित आयोजना भएको एनबीएलको पहिलो संस्करण 6 टोलीले प्रतिस्पर्धा गर्दैछन्। लीगको पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढ़ी पीड़ितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप दार कोषमा जम्मा गर्ने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ। भूटानमा जारी सेन्टर एसिया भलिबल संघ काबा बीच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोलीले जित निकालेका छन्। शुक्रबार नेपालका दुवै टोलीले भूटानलाई 2-0 सोझो सेटमा पराजित गरेका हुन्। पहिलो खेलमा भावना डागी र सुनिता डागीको जोडीले किन्ले र रिन्चेको जोडी विरूद्ध 21-12 21-8 सहज जित निकाल्यो। त्यसै गरी दोस्रो खेलमा कमला पुन र कोपिला राणाको जोडीले एकतर्फी जित निकाल्ने क्रममा भूकर्मा र डिजेनको जोडीलाई 21-5 21-16 निराशा बनायो। शुक्रबार नै पुरूषतर्फ झमन सिंह दर्जी र शरण कार्कीको जोडीले भारतसँग सोझो सेटमा हार बिहोर्दा भूटानलाई सोझो सेटमै पराजित गर्यो। यता महेन्द्र श्रेष्ठ र राजकुमार निरोलाको जोडीले भने बंगलादेशसँग 2-1 सेटमा निराशा बन्यो। दक्षिण अस्ट्रेलियासँगको एक दिवसीय खेलमा नेपाल 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछ्याएको नेपाल 121 रनमै अल आउट भएको हो। जारी प्रतियोगितामा नेपालको यो दोस्रो हार हो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भागका केही स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशको पहाड़ी भागका धेरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्म को वर्षा र हिमपातको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै तथा मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागको 1-2 स्थानमा अधिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:38 भयो भने सूर्यास्त भरि साँझ 6:25 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बाल बालिकाको सुरक्षित भविष्यका लागि सरकार लागिरहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। भोटे कोशी बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको पुनर्स्थापना र अस्थायी बसोबासका लागि सरकारद्वारा जग्गा पहिचान समिति गठन। पहिरोले अवरूद्ध पृथ्वी राजमार्गको कृष्णभीरमा ट्र्याक खोल्ने काम शुरू। 10 दिनभित्र काम सक्ने लक्ष्य। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1,323 जनाको शव फेला। बेपत्ता 4,898 जनाको खोजी कार्य जारी। र अमेरिकाले जो बाइडेन नेतृत्वले युक्रेनलाई दिएको सहयोग रकम युरोपेली समूह राष्ट्रहरूबाट फिर्ता माग्ने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।